जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका झिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता शुक्ला गण्डकी एफएम 97.6 MHz हरेक हप्ताको बुधबार साँझ 7:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ कार्यक्रमको पुनः प्रसारण तपाईँ शनिबार मध्याह सवा 12 बजे सुन्न सक्नुहुन्छ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी विशेष गरेर आमाहरूका जीवनका केही अनुभवहरूबारे सुन्ने गर्छौँ उहाँहरूका यथार्थ कहानीहरू कथाहरू सुन्ने गर्छौँ भने छोरीहरूको वर्तमान र भविष्यका सुन्दर सपनाहरूका विषयमा छलफल गर्ने गर्छौँ सामाजिक सांस्कृतिक आर्थिक रूपमा पछाडि ठानिएका महिलाहरूको विगत कस्तो थियो र आजका महिलाहरूको अवस्था चाहिँ के छ र समानताका लागि अझै महिलाको स्थिति के हुनु जरुरी छ कार्यक्रममा हामी यस्तै प्रश्नहरूको जवाफ खोज्ने प्रयास गर्छौँ छोरीका रूपमा प्राप्त भएको जीवनलाई सार्थक तुल्याउन आफू महिला भएकोमा गर्व गर्न प्रेरित गर्नु नै हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा मसँग दुईजना अतिथि हुनुहुन्छ अर्थात् आमा छोरी हुनुहुन्छ शुक्ला गण्डकी 4 तनहुँ निवासी जौमाया बराल सुनार हुनुहुन्छ सँगै उहाँकी छोरी अनुष्का सुनार हुनुहुन्छ जौमाया बराल सुनार जो राजनैतिक त्यसै गरेर सामाजिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ नेकपाका शुक्ला गण्डकी नगर कमिटीका सदस्य हुनुहुन्छ भने आफ्नो वडा अर्थात् वडा नम्बर 4 वडा सचिव हुनुहुन्छ त्यसै गरी उहाँ नगर स्तरीय दलित सञ्जालका सचिव हुनुहुन्छ सँगसँगै शुक्ला कृषि पर्यटन सहकारी संस्था लिमिटेड को कार्य समितिका सदस्य हुनुहुन्छ भने अनि थुप्रै सामाजिक सङ्घ संस्थामा पनि उहाँको संलग्नता रहेको छ यससँगै उहाँकी छोरी अनुष्का सुनार जो सानो हुनुहुन्छ बेलचौतारा स्थित ज्ञान बगैँचा स्कुलमा चाहिँ उहाँ कक्षा 2 अध्ययनरत हुनुहुन्छ उहाँहरू दुवैजनालाई कार्यक्रम आमाका कथा छोरीका सपनामा म स्वागत गर्न चाहन्छु स्वागत छ यहाँहरूलाई कार्यक्रममा
धन्यवाद
के गर्दै हुनुहुन्छ सामाजिक रूपमा पनि क्रियाशील हुनुहुन्छ विभिन्न सङ्घ संस्थामा संलग्न हुनुहुन्छ होइन राजनैतिक रूपमा पनि यहाँको सहभागिता सक्रियता हामीले देखिरहेका छौँ दिनहरू चाहिँ कसरी बित्छन्
वास्तवमा भन्नुपर्दा जिन्दगीका भनौँ न सुरुवातकै चरणमा छौँ भन्नु पर्यो हामी होइन सुरुवातकै चरणमा विद्यार्थी जीवनदेखि नै मैले जान्दा नजान्दै राजनीति भनेको के हो भनेर मैले जान्दा नजान्दै म जति बेला कक्षा 6 अध्ययनरत हुँदादेखि नै मैले म राजनीतितर्फ मेरो आकर्षण थियो र त्यति बेलादेखि नै म आजको यो आजको दिनसम्म म राजनीति अथवा समाज सेवालाई नै मेरो एउटा मानसिकता भनौँ मेरो इच्छा चाहना यसैमा नै छ आजसम्म समाज सेवामा नै म लागेर हिँडिरहेको छु
हजुर सामाजिक सेवामा हुनुहुन्छ राजनीतिमा विद्यार्थी जीवनदेखि नै प्रवेश गर्नुभयो
हजुर हजुर
राजनीतिमा महिलाहरू त्यो माथि पनि अझै युवा महिलाहरूको सहभागिता कम नै देख्छौँ हामी
होइन
तर तपाईँ चाहिँ लागिरहनु भएको छ कतिको सन्तुष्ट हुनुहुन्छ राजनैतिक जीवनमा चाहिँ
यस्तो छ सन्तुष्टि भन्नाले सन्तुष्टि गर्ने जीवनमा आफूले केही पाउने इच्छाले हो भने हामी राजनीति अथवा समाज सेवा बाहेक अन्य विभिन्न पेसाहरू हामीले अपनाउन सकिन्थ्यो आफ्नो एउटा भौतिक सुविधाको लागि हाम्रो लाइफ स्टाइलहरू फरक किसिमले जिउनको लागि हामी जुनसुकै पेसा अपनाउन सकिन्छ तर यसलाई आफ्नो स्वार्थको लागि भन्दा पनि हामी एउटा समाज सेवामा आफ्नो वर्गका लागि हामी महिलाहरू एउटा केही प्राप्तिका का लागि भनौ संघर्ष गरिरहेका छौ सन्तुष्टि भन्ने कुरा विस्तारै गर्दै जाऊ
हजुर जेस आफ्नो कर्ममा चाहिँ खुसी हुनुहुन्छ
एकदमै
गरेको कर्मप्रति खुसी हुनुहुन्छ र लागिरहनु भएको छ
हजुर हजुर म निरन्तर लागिरहेको छु र लागिरहने छु
हजुर सानो छोरी हुनुहुन्छ होइन कार्यक्रममा हामी महिलाहरूले आफ्नो जीवनमा सबैभन्दा हाम्रो एउटा सुन्दर पक्ष भनेको हामी आमा बन्नु पनि हो जुन कुरा चाहिँ पुरुषलाई त्यो अनुभव प्राप्त हुँदैन हामीले सन्तान जन्माउँछौँ हुर्काउँछौँ
होइन
सन्तानप्रतिको सामिप्यता आमाको जति हुन्छ त्यो अरू कसैसँग त्यति धेरै हुँदैन
एकदमै
पहिलो पटक आमा बन्दाको अनुभव कस्तो छ
आमा बन्दाको अनुभव जब हामी आमा भइन्छ तब मात्र आफ्नो आमाप्रतिको मायालाई अझ प्रगाढ हुने रहेछ कि आमाले हामीलाई हामी छोराछोरीलाई यसरी जन्माएर हुर्काउँदा विभिन्न विघ्न बाधाहरू अडचनहरू यसरी काटेर आउनुभएको रहेछ हामीलाई यसरी हुर्काउनु भएको रहेछ हामी यसै यति ठुला भएको रहेनछौँ भनेर हामी सन्तानप्रतिको माया र त खुसी त हामीले व्यक्त गरेर नै सक्दैन एकदम असीमित छ होइन त्यसलाई हामीले व्यक्त गर्ने शब्द नै छैन त्यसपछि हामी आफू आमा भइसकेपछि हामी महिलाहरू आफू आमा भइसकेपछि अझ आफ्नो आमाको हामीलाई जन्म दिने आमाको माया त्यति बेला अझ हामीले सर्लङ्ग यस्तो पो रहेछ है भनेर त्यति बेला अझ राम्रोसँग बुझ्ने रहेछौँ जस्तो मलाई लाग्छ
हजुर आफू आमा बनिसकेपछि अझै आफ्नो आमाप्रतिको श्रद्धा उहाँप्रतिको सम्मान चाहिँ अझै बढ्ने रहेछ भनेको अनुष्का कति वर्ष पुग्नु भयो तपाईँ
सात
वर्ष पुग्नु भयो अनि कति कक्षामा पढ्नुहुन्छ दुई कक्षामा अनि आफ्नो आमाको कति माया लाग्छ
धेरै
लाग्छ हो जो मायाजी छोरीको कुरा सुन्यो आफ्ना छोराछोरीलाई देख्दा आफ्नो बाल्यकालको पनि स्मरण गर्नुहुन्छ होला होइन पक्कै पनि सबैको लागि आफ्नो बाल्यकाल जीवनको सबैभन्दा प्रिय समय हुन्छ जस्तो लाग्छ मलाई तपाईँको बाल्यकाल तपाईँको स्कुली जीवनतिर हामी फर्कौँ कस्तो रह्यो यहाँको बाल्यकाल एकचोटि सम्झनुहोस् न
मेरो बाल्यकाल भन्नुपर्दा मेरो जन्म चाहिँ स्याङ्जा जिल्लामा भएको हो स्याङ्जा जिल्लाको बानेथोक गाविसमा हामी स्याङ्जा जिल्लाबाट म कक्षा चारमा तनहुँको म्याग्दे गाउँपालिकामा हाल म्याग्दे गाउँपालिका भएको छ म्याग्दे गाउँपालिकामा पहिलाको मनोपाङ गाविस थियो हामी त्यहाँ बस्ने सरेर आएका थियौँ मेरो बाल्यकाल भनौँ सानो दुई तिन वर्षको दुई तिन कक्षासम्म मैले स्याङ्जामा नै बिताएँ त्यति बेलाको त्यो बेलाको अहिले जस्तो भनौँ न अहिले हाम्रो बालबच्चाहरूलाई जुन किसिमको सुविधाहरू छ विभिन्न सञ्चारका साधनहरू यिनीहरूले हाम्रो बालबच्चाहरूले युज गर्न पाइरहेका छन् त्यति बेला हामीले त्यो त्यस्तो व्यवस्था थिएन अहिलेको जस्तो भौतिक सुविधाहरू भनौँ अथवा विद्यालय नै भनौँ हामीले अहिलेको जस्तो प्राइभेट स्कुलहरूमा भनौँ अथवा अङ्ग्रेजी माध्यमको स्कुलहरू भने त्यस्तो त्यति साह्रो थिएन हामीलाई किनकि म सरकारी विद्यालयमा नै म पढेको हुँ मलाई सानै उमेरदेखि अथवा भनौँ विद्यालयका विभिन्न प्रोग्रामहरूमा पढाइदेखि लिएर अतिरिक्त क्रियाकलापहरूमा पनि मलाई असाध्यै भाग लिन मन लाग्ने कि शिक्षकहरूले भन्नुहुन्थ्यो मेरो मिनबाई विकास सरहरूले पनि भन्नुहुन्थ्यो होइन जुन प्रोग्राममा आए पनि तिमीहरू नै सहभागी हुने खोइ त अरूहरूलाई चान्स दिने होइन भन्नुहुन्थ्यो कि हामीलाई शिक्षकहरूले त्यसो भन्नुहुन्थ्यो वक्तित्व कलादेखि लिएर भयो कविताहरू भयो गीत गाउनदेखि भयो नाच्नदेखि लिएर भयो हरेक अतिरिक्त क्रियाकलापमा पनि पढाइ सँगसँगै हरेक कुराहरूमा सँगसँगै जानुपर्छ भनेर त्यो इच्छा के सानैबाट त्यस्तो लाग्थ्यो अनि मेरो आमाले भन्नुहुन्थ्यो हामी त अब भनौँ न किसानको छोराछोरी पनि हौ मेरो बुवा इन्डिया आर्मी पनि हो एक्स आर्मी हुनुहुन्छ र साथसाथै हामी किसान पनि हौ मेरो आमाले भन्नुहुन्छ घरमा आज ल है यस्तो काम छ है छोरी आज एक दिन स्कुल नजाउ न तिमी आज बस घरमा यति काम सघाउनु पर्यो आज जस्तै भनौँ न शुक्रबार आज शुक्रबारको दिन घर बस भन्नुभए पनि म त आमाको कुरालाई अस्वीकार गर्दथेँ किनकि मलाई आज शुक्रबार हो आज विभिन्न स्कुलमा झन् आज झन् अतिरिक्त क्रियाकलापहरू हुन्छ मलाई छुट्याउनु हुन्न है भन्ने मेरो मान्यता कि घरको काममा त एक दिन पनि बस्दिन हो तिमी भनेर आमाले भन्नुहुन्थ्यो मलाई अझै पनि भन्नुहुन्छ जस कि म पहिला भनौँ सानैदेखिको सोच केही गरौँ अगाडि कसै भनौँ न अरूभन्दा थोरै जुन हाम्रो आमाहरूले जुन भूमिका निर्वाह गर्नुभयो उहाँहरूको जीवन जसरी जीवनयापन हुँदै गयो त्योभन्दा थोरै फरक किसिमको महिला हामी हुनुपर्छ है भन्ने मान्यता मैले सानैदेखि राख्दथेँ
हजुर अलिकति त्यतिखेर हामी स्कुल पढ्दा तपाईँ हाम्रो त लगभग उही नै सम् समय हो होइन
हजुर हजुर
अनि त्यतिखेर चाहिँ अझै धेरै अहिलेको बालबालिकाहरूमा त्यस्तो देखिँदैन तर त्यतिखेर छोरा र छोरी बीच पनि विभेद थियो अनि त्यही विभेदका कुराहरू हाम्रा अतिरिक्त क्रियाकलापहरूमा पनि
हजुर हजुर
कविता प्रतियोगिता गीत प्रतियोगिता होइन विभिन्न व्यक्तित्व कला प्रतियोगिताका पनि त्यस्तै खालका विषयहरू पनि हुन्थे
हजुर
त्यो अनुभूति तपाईँले गर्नुभयो कि भएन विभेद छ समाजमा भन्ने खालको त्यतिखेर
विभेद छ भन्ने अत्यन्तै हामीले भनौँ न भोगेकै पनि भन्नु पर्यो किनभने त्यति बेला प्राइभेट स्कुलमा छोराहरूलाई मात्रै पढाउनु पर्छ छोरीहरूलाई सरकारी विद्यालयमा पढाउने सरकारी विद्यालयमा पढाइ हुन्छ धेरै पढाउनु पनि पर्दैन यसो एससी अहिले एससी भनिन्छ एसएलसीसम्म मात्रै दिए पनि भइहाल्छ छोरीहरू अरूको घरमा जाने जातो यिनीहरूले जति पढे पनि आखिर उही नै हो पढे पनि नपढे पनि आखिर उही हो भन्ने मान्यता थियो छोरीहरूलाई सरकारी विद्यालयमा पढाउनु पर्छ पढाए पनि हुन्छ भन्ने मान्यता चाहिँ त्यति बेलाको थियो एकदमै छोरा र छोरीमा भेदभाव चाहिँ एकदमै हामीले देखिरहेको भोगिरहेको अवस्था चाहिँ हो हामीले
हाम्रो पालामा आउँदा त्यो भयो अझै हाम्रो आमाहरूको पालामा त
झनै झनै बढी
सरकारी र प्राइभेटको कुरा भयो भने त्यति बेला चाहिँ पढ्ने र नपढ्ने कि
एकदमै
छोरा भए पढ्ने छोरी भए चाहिँ
नपढ्ने
पढ्दैन भन्ने खालको स्थितिसम्म थियो
हजुर
सबै परिवर्तनहरू बिस्तारै भइराखेको छ नि यसमा राजनीतिको पनि भूमिका हो
हजुर यो परिवर्तन त राजनीति भनौँ शिक्षा क्षेत्रमा भनौँ यी सम्पूर्ण कुराहरू एउटा समग्र तरिकाबाट गइरहेको हुन्छ होइन राजनीति रूपमा पनि विभिन्न भनौँ पहिलाको समयमा जस्तो एउटा महिला घरबाट बाहिर निस्किनु हुँदैन भन्ने सोच जुन हाम्रो आमाहरूले भोग्नुभयो होइन घरबाट बाहिर निस्किएपछि महिला बिग्रन्छ समाजले नराम्रो सोच्दछ ल है साँच्ची के पोथीवासीको राम्रो हुन्न भन्ने भनाइ थियो कि भन्नुहुन्थ्यो कि हाम्रो आमाहरूको पालामा त्यस्तो थियो भने अहिले राजनीतिमा भनौँ समाज सेवामा विभिन्न शिक्षाका क्षेत्रहरूमा विभिन्न सरकारका विभिन्न निकायहरूमा महिलाहरू पनि बराबरी सहभागी हुनुमा राजनीतिको पनि र शिक्षाको पनि महत्त्वपूर्ण भूमिका छ र यसले नै बिस्तारै अगाडि बढाउँदै गइरहेको छ
हजुर राजनीतिमा महिलाहरूको प्रतिनिधित्व पनि गरिरहनु भएको छ त्यसको साथसाथमा दलित वर्गको पनि तपाईँले चाहिँ प्रतिनिधित्व गरिरहनु भएको छ
हजुर
महिला दलित होइन जातीय लैङ्गिक दुवै रूपमा चाहिँ हामी अलिकति पछाडि पारिएको वर्गको चाहिँ तपाईँले प्रतिनिधित्व गर्दै हुनुहुन्छ होइन
हजुर
महिला त्यसमाथि पनि दलित महिलाहरूको स्थिति अहिले समाजमा चाहिँ कस्तो देख्नुहुन्छ
वास्तवमा कस्तो छ भने पहिलाको जुन स्थिति थियो भनौँ हामीले मेरो आमाहरूले अथवा हाम्रो अग्रजहरूले भोगिरहनु भएको त्यति बेलाको समय भन्दा केही फरक छ केही परिवर्तन पक्कै पनि भएको छ तर जति हुनुपर्ने हो त्यो परिवर्तनमा अझै पनि पुग्न सकेको छैन नेपाली समाजले महिलाहरूलाई त्यसमाथि दलितहरूलाई गर्ने व्यवहार हेरिने विचारहरू अझै पनि सर्लङ्ग स्पष्ट रूपमा अथवा समान रूपमा अगाडि बढ्न सकिरहेको छैन यहाँ चुनौतीहरू धेरै छन् भेदभावहरू धेरै छन् अब म भनौँ समाजमा यतिको आफूलाई थोरै एक पाइला अगाडि चाल्न लागिरहेको अवस्थामा छु जस्तो मलाई लाग्छ भने मलाई म आफैले त विभिन्न जातीय विभेदहरू मैले भोग्नु परेको छ मेरा समाजमा म भन्दा अन्य भनौँ कोही शिक्षित हुनुहोला कोही अशिक्षित हुनुहोला मेरा वर्गहरूमा अथवा हामी महिला दिदीबहिनीहरूमा हामी दलितहरूमा समानता भन्ने कुरा समान हक अधिकार भन्ने कुरा आजसम्म पनि हाम्रो समाजमा हुन लागु हुन सकेको छैन
अझै पनि चाहिँ विभेद कायम भएको
कायमै छ
तपाईँ गर्नुहुन्छ
हजुर हजुर
समाजमा अझै पनि विभेद कायम रहेको महसुस गरिरहनु भएको छ तर हामीले ठुलो राजनैतिक परिवर्तन गऱ्यौँ देशमा चाहिँ नयाँ व्यवस्था आयो नयाँ संविधान आयो त्यसले पक्कै पनि सबै मानिसहरूलाई चाहिँ बराबर हक अधिकार छ भनेर भनेको छ तर व्यवहारमा त्यो कार्यान्वयन हुन सकिरहेको छैन तपाईँ अनि तपाईँ जस्तै जसले चाहिँ राजनीतिका माध्यमबाट विभिन्न सामाजिक सङ्घ संस्थाका माध्यमबाट विभिन्न जागरणमूलक सङ्घ संस्थाका माध्यमबाट पनि अधिकारको पक्षमा बोल्दै आइरहनु भएको छ काम गर्दै आइरहनु भएको छ व्यवहारिक रूपमा नै अझै पनि विशेष गरेर दलित महिलाहरूलाई चाहिँ हामी पनि समान हौ है हामी पनि अरू सरह समान छौँ हामी पनि सक्छौँ हामी पनि सक्षम छौँ भन्ने महसुस गराउन र समाजमा चाहिँ अरू सरह कुनै पनि व्यक्ति भन्दा हामी तल छैनौँ भन्ने किसिमको भावना चाहिँ उहाँहरूको मनमा जागृत गराउन यहाँहरूको जो चाहिँ निरन्तर कर्ममा क्रियाशील हुनुहुन्छ उहाँहरूकै अधिकारका निम्ति यहाँहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ
वास्तवमै एउटा महिला म महिला हुँ त्यसमाथि म दलित म मेरो महिलाको लागि र दलित मेरो भनौँ न एउटा वर्गीय जुन भिन्नता छ जुन हामीले हाम्रा पुर्खाहरूले भोग्दै आइरहनु भएको छ। यो भिन्नतालाई अथवा हामीले यो विभेदलाई हटाउनका लागि हामी व्यक्तिगत रूपबाट गर्न सकिने कुराहरू त आफ्नै ठाउँमा रहे र हामी एउटा नगर स्तरीय हाम्रो जुन दलित सञ्जाल छ त्यो सञ्जाल मार्फत पनि हामीले विभिन्न हाम्रो शुक्ला गण्डकी वडाभित्र भएका विभिन्न अथवा छुवाछुतका घटनाहरू होस् यस्ता यी विविध दलित अथवा गैरी दलितहरू बिच भएका विभेदहरूलाई कहीँ कसै त्यस्तो केही घटनाहरू घटेका छन् भने हाम्रो यो सञ्जाल मार्फत हामीसँग तपाईँहरूले कन्ट्याक्ट गर्नुहोस् र हामीले गएर हामीले समाधान गर्न सक्छौँ भने हामी गर्छौँ र हामीले समाधान गर्न नसक्ने कुरा र हामीभन्दा माथिल्ला तह निकायहरूमा पुर्याउनु पर्ने कुराहरू हामीले गर्दछौँ र हामी यो वर्गीय जुन विभेद छ यसलाई हटाउनका लागि यसलाई समान रूपमा लानका लागि हाम्रो कोसिस निरन्तर छ र हामी लागिरहनेछौँ।
दलित सञ्जालको चाहिँ सचिव हुनुहुन्छ तपाईँ, कुनै पनि मान्छे सक्षम भयो भने उसलाई समाजले चाहिँ हेप्दैन।
हजुर,
हामी समस्या छ भनेर मात्रै हुँदैन, हामी अलिकति सक्षम सुदृढ भयौँ भने हामीलाई अरूले चाहिँ हेप्न सक्दैनन् भन्ने बनाउनको लागि जनमानसमा चाहिँ त्यो अवस्था लिएर आउनको लागि यो सञ्जालले कस्ता कस्ता कार्यक्रमहरू चाहिँ गरिरहेको छ अथवा त्यतातिर पनि सोचिरहनु भएको छ कि?
हजुर, हामीले अवश्य नै हामीले गत 3 वर्ष अगाडिदेखि भनौँ हामीले हाम्रो यो नगर स्तरीय दलित सञ्जालले हामीले शुक्ला गण्डकीभित्र रहेका विभिन्न वडाहरूमा सरकारी विद्यालय प्रावि निमावि माविका विभिन्न विद्यालयहरूमा जहाँ अत्यन्त गरिबीको रेखा मुनि रहेका दलित विद्यार्थीहरू जसले पोसाक भनौँ न ड्रेसका लागि पनि उसलाई धौधौ भइरहेको छ, कापी कलम अथवा झोलाहरू ले उलाई विद्यालय जानबाट वञ्चित हुनु परेका छ, यस्ता विद्यालयहरूमा विभिन्न विद्यालयहरूमा हामी गत 3 वर्षदेखि हामीले छात्रवृत्ति वितरण गरिरहेका छौँ र हामीले नगर स्तरीय लोक सेवा कक्षा सञ्चालन गरेका छौँ र महिला विभिन्न दलित र गैर दलितहरू बिच सचेतना कक्षाहरू सञ्चालन गरेका छौँ। यस्तै यस्तै कार्यक्रमहरू हामीले गर्दै गइरहेका छौँ र आगामी दिनमा पनि हामीले दलितहरूको शुक्ला गण्डकी नगरपालिकाभित्र रहेका दलितहरूको समस्याहरू कुन कुन बस्तीमा केमा छ त भन्दाखेरि हामीले ठुलो राहत अथवा ठुलो सहयोग गर्न त हाम्रो यो समितिले सक्दैनौँ। हामीले सानो विद्यालयहरूमा विद्यार्थीहरूलाई एउटा शिक्षा क्षेत्रमा थोरै उजागर गर्नलाई थोरै उकास्नका लागि हामीले चेतना दिएर हुन्छ कि सामान्य हामीले छात्रवृत्तिहरू वितरण गरेर गर्न सक्छौँ कि हाम्रो तहबाट हामीले हाम्रो समितिले सक्दो सहयोग गरेर अगाडि बढिरहेका छौँ।
सानो हुनुहुन्छ होइन, पढ्दै हुनुहुन्छ, ठुलो भएपछि चाहिँ के बन्न मन लागेको छ?
डाक्टर
बन्न मन लागेको छ। डाक्टरले के गर्नुहुन्छ? बिरामीलाई जाँच्नुहुन्छ हो, त्यही भएर तपाईँलाई डाक्टर बन्न मन लागेको। असल मान्छे बन्नुपर्छ है। प्रत्येक मानिसको चाहिँ जीवनमा एउटा लक्ष्य हुन्छ, तपाईँको पनि सानोमा केही लक्ष्य थियो होला, त्यो लक्ष्यलाई पुरा गर्नको लागि अभिभावकको पनि ठुलो भूमिका हुन्छ। अभिभावकको राम्रो साथ नपाइदिएको भए तपाईँ यति सक्षम नागरिक
हजुर
सायद हुनुहुन्थेन पनि होला।
हजुर हजुर,
त्यसैले आफ्नो छोरीको लागि
हजुर
उसको एकदमै सुन्दर भविष्यको लागि र हामीले महिलाको रूपमा अझै पनि जसरी विभेदको सामना चाहिँ गरिरहेका छौँ, जति हामी चाहिँ समान ताको स्थितिमा आइसक्यौँ भने पनि थुप्रै विभेदहरू अझै पनि हाम्रो अगाडि चाहिँ बाधक बनेर आइरहेका छन्। त्यस्तो अवस्था छोरीको जीवनमा चाहिँ छोरीको भविष्यमा चाहिँ हामीले भोगिरहेको विभेदको अनुभूति उनीहरूले गर्न नपरोस् भन्नको निमित्त, छोरीको भविष्यको निमित्त तपाईँले देख्ने सपना भनौँ न कस्तो भइदिन्थ्यो जस्तो लाग्छ? हाम्रो पाला यस्तो छ होइन, तर हामीले अझै कल्पना गरेको समाज अथवा हाम्रा भविष्य चाहिँ कस्तो भइदिन्थ्यो जस्तो लाग्छ?
यस्तो छ, अब भनौँ न, हामीले मेरो छोरीलाई भोलि गएर मैले डक्टर बनाउँछु, पाइलट बनाउँछु, इन्जिनियर बनाउँछु म भन्दिनँ, किनकि त्यो भनेको बक्सा अहिले सानै छन्, भर्खरै मेरो छोरी कक्षा 2 पढ्दैछन्, मेरो छोरीको लगनशीलता भनौँ उनको आकर्षण उनको क्षमताले केमा उनी अब्बल हुन्छन् होइन, उनको क्षमताले उनी बिस्तारै पढ्दै गएपछि उनी कुन क्षेत्रमा उनी अब्बल देखिन्छन्, उनलाई कुन क्षेत्रमा जाँदाखेरि उनको भविष्य उज्जवल हुन्छ भन्ने कुरा त त्यति बेला नै बताउँछ। मैले अहिले मेरो छोरी डक्टर बनाउँछु यो बनाउँछु भनेर हाम्रो सोखले होइन कि उनीहरूको क्षमता अनुसार उनीहरूलाई अगाडि बढाउनु जरुरत छ जस्तो मलाई लाग्छ। र अर्को कुरा, हामीले छोरीहरूलाई हामी आफू अहिले भनौँ न आत्मनिर्भर भयौँ भने पनि पूर्ण आत्मनिर्भर हुन हामी सकिरहेको अवस्था छैन। हामीले हाम्रा छोरीहरूलाई भोलि भनौँ न हामीले मेरो छोरीलाई मसँग यति सम्पत्ति छ उति छ मैले मेरो छोरीलाई यो दाइजोको रूपमा दिन्छु यसो गर्छु उसो गर्छु भन्ने मानसिकता हामीले राख्नु हुँदैन। मेरो छोरीलाई शिक्षा दिएर यिनीहरूलाई भनौँ यिनीहरूको भविष्यमा चाहे श्रीमान नै किन नहोस् घर परिवार जोसुकै होस् श्रीमान श्रीमती एक रथका दुई पाङ्रा हुन् तर पनि श्रीमान भनेर परिवारसँग हात फैलाउन भावी पुस्ताहरूले मेरी छोरी मात्र नभए कुनै पनि महिलाहरू नारीहरू नपरोस् यिनीहरू आफ्नै खुट्टामा उभिन सकुन् आत्मनिर्भर आफै बन्न सकुन् होइन कुनै पनि घर परिवारमा होस् समाजमा होस् हरेक निर्णायक तहमा निर्णय गर्न सक्ने क्षमता यिनीहरूमा होस् आफ्नो लागि बाँच्न सक्ने आफै हुन् कि किनकि मसँग यो छैन ऊ छैन मेरो श्रीमानले यस्तो गरिदिए हुन्थ्यो भनेर त्यो चाहना अरूले के दिन्छन् के लाउँला के खाउँला कसरी बाँचौँला भन्ने स्थितिमा नरहन् र मैले सक्दो सहयोग पनि यिनी आफ्नो खुट्टमा उभिउन् आत्मनिर्भर हुन् भन्ने चाहिँ मेरो सोचाइ छ।
एक छोरा अनि एक छोरीको चाहिँ आमा हुनुहुन्छ।
हजुर हजुर
होइन
हजुर
समाजमा विभिन्न खालका घटनाहरू विभिन्न खालका सामाजिक विकृतिका घटनाहरू हामीले दिनहुँ सुन्दै पढ्दै आइरहेका छौँ विशेष गरी बालिकाहरू असुरक्षित छन् समाजमा।
हजुर हजुर हजुर
यस्तो घटनाहरू किन घटे त भनेर विश्लेषण गर्दा जसले चाहिँ एकदमै किन भयो होला यस्तो भनेर सबै पक्षलाई सतहमा मात्रै नभएर गहिरिएर विश्लेषण गर्नेहरूले कतिपय महिला अधिकार कर्मीहरूले पनि भनिरहनु भएको कुरा के हो भने हाम्रो हुर्काइ चाहिँ राम्रो छैन अथवा हुर्काइ चाहिँ हाम्रो बालिका मैत्री छैन हामी चाहिँ एउटा छोरालाई जसरी हुर्काइरहेका हुन्छौँ छोरीलाई चाहिँ त्यसरी हुर्काएनौँ अथवा छोरीलाई अलिकति डराउन सिकायौँ छोरालाई चाहिँ डराउन सिकाएनौँ अथवा छोरालाई दिने संस्कार चाहिँ हाम्रो हुर्काइमा अलिकति कमी भयो त्यसमा आमाहरूको पनि महत्त्वपूर्ण भूमिका हुन्छ आखिर आमाले नै त्यो हो होइन छोरा र छोरीलाई कस्तो संस्कार दिने भन्ने कुरा त्यसैले हामीले चाहिँ छोरीलाई जसरी यो गर नानु यो चाहिँ राम्रो हो यो चाहिँ नराम्रो हो यस्तो चाहिँ नगर है भनेर भनिरहेका छौँ त्यस्तो कुराहरू छोरालाई पनि भन्न जरुरी छ छोरालाई पनि साधारण घर व्यवहारदेखिको कुराहरू सिकाउन जरुरी छ भनेर भन्ने गरिन्छ तपाईँका छोराछोरी पनि सानै छन् सिक्ने उमेरमा छन् तपाईँले चाहिँ कस्तो गर्नुहुन्छ छोरा र छोरी बिच सिकाउने कुराहरू संस्कारका कुराहरूमा चाहिँ हाम्रो बुवा आमाले जे गरिरहनु भएको थियो त्यसैको फलो गर्नुपर्छ भन्ने ठान्नुहुन्छ अथवा हामी बदलिनुपर्छ भनेर त्यही प्रयोग गरिरहनु भएको छ।
हजुर होइन हामीले जस्तो हाम्रो बुवा आमाहरूले उहाँहरूसँग भनौँ न उहाँहरूको जे शिक्षा पाउनुभयो उहाँहरूको भनौँ न त्यति बेलाको चलन चल्ती अनुसारको उहाँहरूको सिकाइ त्यही थियो र त्यो व्यवहार गर्नुभयो अब हामीले पहिलाको जस्तो मेरो छोरालाई प्राइभेट स्कुलमा पढाउँछु छोरीलाई सरकारी स्कुलमा पढाउँछु भन्ने मान्यता हामी कदापि राख्दै राख्दैनौँ त हाम्रो छँदै छैन।
हजुर
अनि हजुर अनि घरभित्रका कुरामा पनि म कस्तो मान्यता राख्दछु भने मेरो छोराछोरीको हकमा मात्रै नभएर मेरो श्रीमान र ममा पनि घरमा मैले भनौँ न किचनमा विभिन्न कामहरू भाँडा धोइछु अथवा खाना बनाउँदैछु भने मेरो श्रीमानले पनि केही कुरा सघाइदिए हुन्थ्यो अनि श्रीमान श्रीमती आखिर श्रीमानलाई बिस्तारामा लगाएर अथवा टेबलमा लगाएर खाना डगार्नुपर्छ हामी महिलाले मात्रै गर्नुपर्छ भन्ने मान्यता मसँग छैन। मेरो छोरी ठुली हुन् छोरा सानो छ होइन बिस्तारै छोरीलाई सानो काम भनौँ न मैले तिमी ड्रेस लगाऊ भनेर सिकाएँ भने छोरालाई पनि बिस्तारै तिमी पनि ड्रेस लाउन सिक्नुपर्छ बाबु छोरीले भनौँ यिनीहरू बढ्दै जाने क्रममा छोरीले खाना खाने आफूले खाएको प्लेट धुने गर्दै गर्दा अथवा घरका विभिन्न भनौँ न घरायसी क्रियाकलापहरूमा छोराछोरीलाई मैले बराबरी रूपमा काम लगाउँछु र सिकाउँछु होइन यिनीहरू अब कस्तो हुँदै जान्छन् त्यो पछिको कुरा त समयले बताउँछ तर मैले सकेसम्म मेरो छोराले यो गर्नुपर्छ छोरीले यो गर्ने छोराले यो गर्नु हुँदैन भन्ने मेरो मान्यता छैन छोराछोरी दुवै बराबरी हुन् मेरो लागि र दुवैले घरायसी काम अथवा सामाजिक काम विद्यालयका हरेक क्रियाकलापमा यिनीहरू समान रूपमा अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।
प्रत्येक आमाहरूले जुन हामीले चाहिँ महसुस गऱ्यौँ नि त यस्तो किन भयो त मैले गरेँ जति काम मेरो श्रीमानले किन गर्नु भएन आखिर त्यसमा त हुर्काए कसरी हुर्कियो त्यो कुराको प्रभाव पनि छ बानीको कुरा छ त्यसैले तपाईँ हामी जस्तै प्रत्येक आमाहरूले चाहिँ आफ्ना साना साना बाबु नानीहरूलाई विभेद रहित तरिकाले चाहिँ हुर्कायो भने पक्कै पनि त्यो हाम्रो सपना पनि एक दिन पुरा
हुन्छ। हजुर
कार्यक्रममा सहभागी हुनुभयो कार्यक्रम आमाहरूप्रति पनि धेरै समर्पित छ आफ्नो आमाको स्मरण गर्दा आमालाई सम्झदा चाहिँ तपाईँलाई कस्तो लाग्छ आमाप्रतिको भावना
आमा वास्तवमा नै आज यो यही कार्यक्रममा भनौँ, मेरो आमा सहभागीभन्दा अत्यन्त इच्छुक हुनुहुन्थ्यो, उहाँको समय व्यस्तताले भनौँ उहाँ उपस्थित हुन सक्नु भएन। आज म आमा भएर मेरो छोरीलाई लिएर म यो कार्यक्रममा आइरहेको छु। आजसम्म हामी यो अवस्थासम्म आइपुग्नका लागि आमाहरूको माया मोहर उहाँहरूले दिएको एउटा संस्कारले नै हामी यो अवस्थासम्म आइपुगेको छौँ। आमाप्रति म गर्व गर्दछु, मेरो आमाकै कारणले, आमाको माया मोहर उहाँहरूले दिएको शिक्षा संस्कारको कारणले आज हामी यो अवस्थासम्म आइपुगेका छौँ। त्यसैले धेरै गर्व गर्छु आमाप्रति।
कार्यक्रमको अन्तिममा छौँ, तपाईँले आम दिदीबहिनीहरूलाई, त्यसमा पनि दलित महिला दिदीबहिनीहरूलाई अझ विशेष गरेर दिनुपर्ने सल्लाह सुझाव केही छन् भने भनिदिनुहोस् न।
महिलाहरू वास्तवमा अझै पनि हामी भौतिक सुख सुविधामा मात्रै रमेर, भौतिक सुख सुविधामा मात्रै रमेर आफ्नो भनौँ न व्यक्तिगत स्वार्थपूर्तिका लागि मात्र नबाँचौँ। थोरै परिवारबाट, भौतिक सुविधाहरूबाट हामी थोरै बाहिर निस्किएर समाजमा हामी को हौँ त, हामी के का लागि बाँच्दैछौँ त, हाम्रो जीवन के का लागि हो त भनेर थोरै सोचौँ। र महिला दिदीबहिनीहरू अथवा दलित महिला दिदीबहिनीहरू पनि, तपाईँहरूको हक अधिकार कसैले पनि तपाईँलाई जसलाई तिर्ख लागेको हुन्छ त्यो नै खोलीमा धाउनुपर्ने अवस्था हुन्छ। तपाईँहरूलाई तपाईँको हक अधिकारहरू महिला अथवा दलित भन्दैमा तपाईँको हक अधिकार तपाईँहरूलाई ल्याएर तपाईँको पोल्टामा राखिदिने आखिर कोही पनि हुने छैन। तपाईँहरू नै तपाईँहरूका लागि आफ्नो आवाजहरूलाई अगाडि बढाउन लागि, अधिकार प्राप्त गर्नका लागि तपाईँहरू समाजमा आफ्नो घर परिवारदेखि बाहिर निस्किएर समाजमा सामाजिक काममा तपाईँहरू लाग्नुहोस् भन्ने मेरो सुझाव भनौँ अथवा
हुन्छ। कार्यक्रममा सहभागी भइदिनु भयो, कस्तो लाग्यो कार्यक्रम चाहिँ?
कार्यक्रम राम्रो छ। हामी महिला दिदीबहिनीहरूको लागि, हामी भनौँ हाम्रा आमाहरूको भोगाई र छोरीहरूको सपना भन्ने कार्यक्रम, जसमा हामी जस्ता महिला दिदीबहिनीहरू, अझै हाम्रा अघिल्ला पिँढीहरू, हाम्रा आमाहरूका उहाँहरूको भोगाई, त्यतिको भोगाई हामीले अझै भोग्नु परेको छैन। हामीले धेरै परिवर्तन पाइसक्यौँ, धेरै सुख भनौँ न, सुख सुविधा, धेरै समानताहरू उहाँहरूको पालाभन्दा धेरै परिवर्तन भइसकेको छ। यो कार्यक्रमले महिलाहरूका भनौँ न एउटा महिलाहरूमा रहेका विभिन्न समाजमा महिलाहरूले गर्दै आइरहेका काम क्रियाकलापहरूलाई प्रस्फुटित गरेको छ र महिला दिदीबहिनीहरूलाई एउटा प्रेरणाको रूपमा पनि यो कार्यक्रमले भूमिका निभाएको छ। अत्यन्तै खुसी लाग्यो।
हुन्छ, कार्यक्रममा सहभागी भइदिनु भयो, धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँ लगायत सम्पूर्ण शुक्ला गण्डकी एफएमका सम्पूर्ण टिमलाई, मलाई यहाँसम्म आएर मेरा केही भनाइहरू व्यक्त गर्ने समय दिनुभयो, सम्पूर्णमा धन्यवाद टक्राउन चाहन्छु।
अनुष्का, तपाईँलाई पनि धेरै धन्यवाद है। एउटा गीत गाएर सुनाउने हो?
हस्।
ल, एउटा गीत गाइदिनुहोस् न त, स्कुलमा गाउने एउटा गीत है।
भक्क एउटा जालेरीमा फुल भरेको छैन है, भक्क जालेरीमा फुल भरेको छैन, जेले सन्च्यौ सानो तिमीलाई फिरानीमा पाइन, पिरातीमा पाइन, हे बारे हे बारे सालको पत्कोटा परि हुने, हे बराई नहुने सलाइको, तिम्रो माया कति छ कति, हे बराई नपछि हल्लाइको।
ल, धेरै धेरै धन्यवाद अनुष्कालाई पनि, राम्रोसँग पढ्नुहोस् अनि ज्ञानी हुनुहोस् है।
हस्।
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले चाहिँ राजनीतिकर्मी पनि, म उहाँलाई भन्न रुचाएँ, राजनीतिकर्मी त्यसै गरी सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ सामाजिक अभियन्ता जौमाया बराल सुनारसँग छलफल गऱ्यौँ। सँगै उहाँकी छोरी अनुष्का सुनार, कक्षा दुईकी विद्यार्थी पनि हामीसँग हुनुहुन्थ्यो। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, केही सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने फोन गर्न सक्नुहुन्छ 0654143478 फोन गरेर आफ्ना सल्लाह सुझाव अनि प्रतिक्रिया हामीलाई दिनुहोला। कार्यक्रमको अर्को श्रृङ्खलामा फेरि यस्तै छलफलसहित म प्रस्तुत हुने नै छु। आजको अङ्कबाट भने अस्मितालाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।